नयाँ विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि हरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंगा एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं।
सुदूरपश्चिम प्रदेशको थाई राजधानी र नामलाई राजपत्रमा प्रकाशन गरिने
चाडपर्व नजिकैसँगै बजारमा छ्यापछ्याप्ते अखाद्य वस्तुको बिक्री वितरण बढ्दै
बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना हुने
नेपाल भारत सीमा नदी महाकालीमा चारवटा काटेपुल निर्माण हुने
समाजवादी फोरमका सांसद हरिनारायण रौनियार निलम्बनमा
बाह्य क्षेत्रबाट हुने गतिविधि नियन्त्रणका लागि काउन्टर इन्टेलिजेन्स डिभिजनको स्थापना गरिने
र एसएससी अन्डर 19 युथ एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने
कृष्णपुर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी जरुरी सूचना। यस कृष्णपुर नगरपालिकामा 2075 साल असोजमै सामाजिक सुरक्षा भत्ता तपसिलको मिति स्थान बमोजिम वितरण गरिने भएकाले परिचय पत्र र नागरिकताका साथ उपस्थित हुन सम्बन्धित सबै सरकारवालाहरूमा अनुरोध गरिन्छ। वडा नम्बर 1 18 गते गोदाम डाँडा बिहान 11 बजे, कालिका माध्यमिक विद्यालय दिउँसो, 19 गते कालिका माध्यमिक विद्यालय बिहान, मोतीपुर माध्यमिक विद्यालय दिउँसो, वडा नम्बर 2 वडा कार्यालयमै 21 र 22 गते बानी क्षेत्र र 23 र 24 गते बङ्क क्षेत्रमा, वडा नम्बर 3 वडा कार्यालयमा 17 गतेदेखि, वडा नम्बर 4 17 गते कृष्ण माध्यमिक विद्यालय मौवा भट्टा, 18 गते समयजी माध्यमिक विद्यालय, 19 गते लालीगुराँस युवा क्लब, 21 गते मालुबेला सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा, वडा नम्बर 5 19 गतेदेखि 25 गतेसम्म वडा कार्यालयमै, वडा नम्बर 6 सरस्वती माध्यमिक विद्यालय मौरी फाटा 17 गते, 19 गते बालमुक्ति आधारभूत विद्यालय बालुवा फाटा, 20 गते महाकाली माध्यमिक विद्यालय बसन्तपुर, वडा नम्बर 17 17 गते राम जानकी मन्दिर, 18 गते कार्की कटार मन्दिर, 19 गते कञ्चन माध्यमिक विद्यालय, वडा नम्बर 8 संयुक्त वडा कार्यालय रैकबार बिचवा 17 र 18 गते, वडा नम्बर 9 भने पछि तोकिनेछ। कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदको बैठकले असोज 12 गते पारित गरेको प्रदेशको थाई राजधानी र नामलाई राजपत्रमा प्रकाशन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको बैठकले प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेको नाम र थाई राजधानी बारे आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई राजपत्रमा प्रकाशन गरी कार्यान्वयन गर्न जिम्मेवारी दिएको हो। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश स्वरोजगार विकास कोष विधेयकमा सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको छ। प्रदेशको आर्थिक ऐन पहिलो संशोधन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
चाडपर्व नजिकैसँगै बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तुको बिक्री वितरण बढ्दै गएको छ। अनुगमनको अभाव र बढी कारोबार हुने भएका कारण व्यवसायीहरूले अखाद्य वस्तुको कारोबार बढाएका हुन्। प्रमुख चाड दशैं तिहार नजिकैसँगै सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको छ। सरकारवाला निकायले बजार अनुगमन र नियन्त्रणमा ध्यान नदिँदा यस्ता सामानको बिक्री बढ्दै गएको हो। खाद्यान्नमा मिसावट, नापतौलमा बदमाशी र म्याद गुज्रेका वस्तुको बिक्री बढ्दै गएको छ। खाद्य वस्तु नियमनकारी निकाय, खाद्य प्रविधि तथा गुण नियन्त्रण वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नै नदेखिएको उपभोक्ताको आरोप स्थानीय दीपक राणाले लगाउनु भयो। शहर बजारका सचेत उपभोक्ताहरूले अखाद्य वस्तु खाइरहेको अवस्थामा त्यहाँबाट आपूर्ति हुने पहाड़ी जिल्लामा त गुणस्तरहीन र मिसावटयुक्त वस्तु छ्यापछ्याप्तिरहेको उपभोक्ता विपिन सिंहको भनाइ छ। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीले भने अनुगमन गरिरहेको दावी गर्दै आएको छ। आफूहरूले दैनिक जसो अनुगमन गरिरहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीका प्रमुख सुमन धितालको दावी छ। खाद्यले एक्लै अनुगमन गरे पनि नापतौल कार्यालय र वाणिज्य कार्यालयले अनुगमन गरेका छैन। त्यसमा अझ जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले चाडपर्वका बेला अनुगमनमा गएकै छैन।
नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदी बहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ। घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक एसपी डिलीराज विष्ट, प्रहरी न्यायिक उपरीक्षक डीएसपी ज्ञान बहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दावी गरेको हो। उनीहरू उप ठोस र प्रभावकारी अनुसन्धान नभएको संगठनले बताएको छ। मानव अधिकार संगठनले घटनाको प्रमाणहरू नष्ट गरिएको, निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासनले लागि परेको निष्कर्ष समेत सुनाएको छ। उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कार्यवाही गर्न माग गरेको छ।
समाजमा घटिरहेका महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले हुन गइरहेको महिला आत्मरक्षा तालिमको तयारी पूरा भएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय गोजुरियो कराते दो संघले असोज 20 गते शनिबारदेखि 26 गतेसम्म धनगढ़ीमा महिला आत्मरक्षा तालिम हुने जानकारी दिनुभयो। आयोजकले 1000 जना महिलालाई सहभागी गराउने लक्ष्य लिएको भए पनि 1700 जनाले तालिममा सहभागी हुनका लागि फारम भरेको बताइएको छ। महिलामाथिको बढ़दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ। तालिममा महिलालाई सैद्धान्तिक र मार्शल आर्टका व्यावहारिक र सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रीय महासचिव तथा कार्यक्रम संयोजक प्रकाश कुमार चन्दले बताउनु भयो। हिजो आज दिनानुदिन बलात्कार र महिला हिंसाका घटना घटेको समाचार सुन्नु र पढ्न पर्दा आफूहरूलाई असुरक्षित महसुस भइरहेको अधिकार कर्मी निर्मला बागचन्दले बताउनु भयो। उहाँले यसबारे सरकार गम्भीर देख्नुपर्ने भए पनि सरकार निरीय भएको देख्दा यो देशको नागरिक भन्न पनि लाज लाग्ने गरेको बताउनु भयो। तालिम पश्चात छोरीहरूमाथि लाग्ने नराम्रो नजरमा कमी आउने उहाँले विश्वास व्यक्त गर्नुभयो। पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा 1 वर्षको अवधिमा 1000 भन्दा बढी बलात्कार तथा महिला हिंसाको घटना घटेका छन्। देश महिला हिंसाबाट गुज्रिरहेका बेला आत्मरक्षाको तालिमले महिला हिंसाका घटना निर्मूल पार्न नसकिए पनि महिला हिंसाका घटना न्यूनीकरण हुने र महिलामा समस्यासँग लड्नका लागि आत्मविश्वास बढ्नेमा आफूहरू विश्वस्त रहेको आयोजकको भनाइ छ।
राष्ट्रिय भवन निर्माण संहिता लागू हुनु पूर्व निर्माण गरिएका भवनहरूको नक्सापास गर्ने कार्य कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुरू गरिएको छ। यसै विषयमा सहकर्मी विजयालक्ष्मी गुरूङले भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विश्वसँग कुराकानी गर्नु भएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
स्वागत छ तपाईँलाई शुक्रबाट समाचारमा।
धन्यवाद।
जुन यो राष्ट्रिय भवन निर्माण संहिता लागू हुनु पूर्व निर्माण गरिएका भवनहरूको नक्सा पास गर्ने कार्य कहिलेबाट शुरू भएको र यो कहिलेसम्म रहन्छ?
भीमदत्त नगरपालिकाले आर्थिक वर्ष 2072-73 राष्ट्रिय भवन नक्सा संहिता लागू गरेको हो। भीमदत्त नगरपालिकामा जुन हामीले तेस्रो नगरसभा सम्पन्न गर्यौं त्यो तेस्रो नगरसभाले यो निर्णय गरेको हो र यो 6 महिनाभित्र यो आफ्ना भवनहरू नक्सा पास गरिसक्ने भनेको छ।
अनि पुराना भवनहरूको नक्सा पासका लागि चाहिँ के कस्ता मापदण्ड हुनुपर्छ वा कस्ता मापदण्डहरू निर्धारण गरिएका छन् नि?
हाम्रो भवन संहिताले जुन मापदण्ड बनाएको छ जो इन्जिनियरिङ पाटोबाट त्यो हामीले प्रस्तुतताका साथ हामीले सबैलाई उपलब्ध गराउने गरी त्यो जानकारी गराएका छौँ र हाम्रो नक्सा शाखाबाट ती सबै जानकारीहरू उपलब्ध हुन्छन् र हामीले के भनेका छौँ भने भवन संहितालाई जुन मापदण्ड छ त्यो मापदण्ड विपरीत चाहिँ बनाउनु हुँदैन भनेका छौँ र भूकम्प आउनुभन्दा पहिला कतिपय भवनहरू त्यो मापदण्ड विपरीत पनि बनेको सन्दर्भ थियो। त्यसलाई हामीले एकपटकलाई 6 महिनाभित्र न्यूनतम मापदण्ड पूरा गरेर नक्सा पास गरिदिनुपर्ने भनेर निर्णय गर्यौं।
अनि राष्ट्रिय भवन निर्माण संहिता लागू हुनु पूर्व निर्माण गरिएका त्यस्ता भवनहरू चाहिँ लगभग नगरपालिकाभित्र कति जति
करिब गरी हाम्रो घरदुरी चाहिँ 25,000 को घरदुरी हो। यो बीचमा पनि नक्सा पास नगरिकन कति बनेको भन्ने कुरा भएको छ र हामीले वडावडालाई त्यसको लगत लिन भनेका छौँ। यकिन डाटा आइसकेका छैन, यो डाटा अब केही दिनभित्रै हामी डाटा लिन्छौँ र जहाँसम्म मैले यहाँहरूलाई भने हामीले भवन राष्ट्रिय भवन संहिता लागू गर्न पूर्व जुन भवनहरू बनेका थिए जुन नक्सा पास भएका थिएनन् उनीहरूलाई न्यूनतम मापदण्ड पूरा गरी 6 महिनाभित्र नक्सा पास गराइसक्ने भने एकपटकको लागि हामीले जनतालाई सुविधा दिएका छौँ।
हजुर, नक्सा पास गराउन आउनेहरूको संख्या अहिले कति छ नि? आइरहेका छन्?
बिस्तारै आइरहनु भएको छ।
हजुर, राष्ट्रिय भवन निर्माण संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरू यदि मापदण्ड अनुसार भएनन् भने त्यस्ता भवनहरूको चाहिँ के हुन्छ?
एकपटकलाई उहाँलाई गर्नका निम्ति 6 महिनाभित्रको लागि हामीले समयावधि दिएका छौँ, र त्यो समयावधिभित्र पनि गरेनन् भने हामीलाई दिएको प्राप्त अधिकारलाई हामी प्रयोग गर्छौँ र वडा समितिलाई त्यो ढङ्गले परिचालित गर्छौँ र कानुनी प्रक्रिया अगाडि बढाउँछौँ।
यदि मापदण्डै पुगेन भने चाहिँ के हुन्छ?
त्यो त नियम विपरीत हो नि त, नियम त पालना गर्नु पर्यो, सबैको जिम्मेवारी हो।
अनि पुरानो भवनहरूको नक्सा पासका लागि के कति रकम लाग्ने गरेको छ?
रकमको सन्दर्भमा अब त्यसमा हामी निश्चित प्रतिशत केही चाहिँ गर्छौँ नै, जरिमाना लाग्ने नै हुन्छ होइन, तर हामी सकेसम्म सहुलियततिर पनि ध्यान दिन्छौँ।
हजुर हुन्छ सर, समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। राष्ट्रिय भवन निर्माण संहिता लागू हुनु पूर्व निर्माण गरिएका भवनहरूको नक्सापास गर्दैमा के त्यसलाई सुरक्षित मान्न सकिन्छ जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौ। सुनौ श्रोता विचार।
गिराज भनेर नक्सापास भनेको अनि एकदम कस्तो नगरी एकदम जरुरी चिज नै होइन, घरको नक्सा पास गर्नुपर्ने। यदि घरको नक्सै पास छैन भने त्यसलाई आधिकारिकै मान्न सक्दैन, अनि भोलि ब्याङ्किङ गर्नुपर्ने अवस्था हुन्छ, अथवा कुनै पनि हाम्रो भोलि भ्याल्यु इन्सुरेन्सहरू हाम्रो त्यस क्लेम गर्नु पर्यो भने हाम्रो घर नक्सै छैन भने त के गर्नु पनि पाएन हामीले।
नन्दे सार्की, पैसावाला धनीलाई अब सुरक्षित उसो नक्सा पास गरेर घर बनाउनु राम्रै हो। गरिब मान्छे कवटा बनाउँछन् उनले के नक्सा पास गर्छन्, काठका घर हाल्छन्, 2-4 इट थापेर बुढ बताउनु बाटो। अब उसरी जो अनि खोपीवाला मान्छे छ उनले नक्सा पास गरी अनि पैसा र भविष्यमा पनि काम देला, त्यो राम्रै हो, सुरक्षित त हुन्छ। कुनै आइजाइ पढेपछि पैसा पनि पाइन्छ ब्याङ्कबाट, लेनदेन कारोबार अब सबैतिरको लागि सुविधा भयो। अब बिना पैसावाला बिचरा हुन त छ, लङ्कामा सुन्छ गरिबको लबकै पुगिदिन्थ्यो, के गर्दा न
सम्पत्तिको मूल्याङ्कन पनि हुन्थ्यो। त्यो अनुसार तिनीहरूलाई चाहिँ कुनै काम गर्दा ब्याङ्कमा राख्न धितोको रूपमा राख्यो भने सम्म फाइदा हुन सक्छ, तर राम्रै हो त्यसरी चाहिँ जुन प्रकारको तिनीहरूले घर बनाएको छन् त्यसको त्यही अनुसारको मूल्याङ्कन गरेर नक्सा पास गरिदियो हुन्थ्यो, त्यो ठिकै हो सर।
नक्सा पास गर्नुपर्ने, अब यो नयाँ व्यवस्था हुँदाखेरि यो 7 नम्बर प्रदेशको अब सबै नयाँ प्रतिनिधि आएको भएर त्यही भएर नयाँ चाहिने ऊ बनाएका हुन् कि रकम पनि संकलन गर्नको लागि हो कि नयाँ व्यवस्थालाई चाहिँ लागू गर्नको लागि हो कि सुरक्षित पनि हुने सबैलाई चाहिँ घचघचायो जुन चाहिँ नि भरम भूकम्पले त्यो गर्दाखेरि सबैलाई घचघचाएको भएर त्यही भएर पनि हो कि चाहिँ अब
घटना विश्लेषण र विचार शुक्ल फाटा समाचार। तपाईँ अहिले शुक्ल फाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 110.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ल फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौ।
श्री बैजनाथ माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
सुदूरपश्चिम क्षेत्रमा 2032 सालमा स्थापित अग्रणी शैक्षिक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुरमा शैक्षिक सत्र 2075-76 का लागि सिटी भिटीबाट मान्यता प्राप्त 18 महिने पशु विज्ञान भेटनरी जेटीएफ प्राविधिक एसएलसी का कक्षाहरू सञ्चालन हुने भएकाले समयमै फारम भरी आफ्नो सिट सुरक्षित राख्नु हुन जानकारी गराइन्छ।
आवेदन फारम वितरण असोज 4 गतेदेखि असोज 18 गते दिउँसो 4 बजेसम्म,
प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे,
वर्गीकृत निशुल्क छात्रवृत्ति असोज 20 गते दिउँसो 2 बजे,
परीक्षा केन्द्र श्री वैष्णव पावी नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुर,
फारम पाइने स्थान श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर, न्यू शारदा छापाखाना सब्जी मण्डी महेन्द्रनगर र जगन्नाथ पुस्तक पसल गल्ली नम्बर 5 क्याम्पस रोड।
नोट, एसईईमा ई ग्रेडले पनि पढ्न पाउनेछन्।
अन्य कुनै पनि विद्यालय वा संस्थाबाट सिटीईबीटी टीएसएलसी का कुनै संकायमा प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई प्रमाण पत्रका आधारमा सिधै भर्ना गर्न सकिनेछ।
सम्पर्क श्री वैष्णव माध्यमिक विद्यालय नयाँ तिलकपुर विष्णु मन्दिर साकेत धाम नजिक,
सम्पर्क नम्बर 98-48-77-85-23, 98-48-720-926 र 98-48-73-80-96।
भागेश्वर हेल्थ क्लिनिकमा विशेषज्ञ डाक्टरहरू आउने बारे सूचना। डाक्टर डीआर कणेल, एमबीबीएस एमएस ईएनटी सर्जन, अल इण्डिया मेडिकल कलेज, न्यू दिल्ली, भारत। वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ। डाक्टर आउने मिति यही असोज 20 गते शनिबार।
र डाक्टर रित पौडेल, एमबीबीएस एमडी, न्यूरो साइक्रिटिक, वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही असोज 20 गते शनिबारका दिन। सम्पर्क स्थान भागेश्वर हेल्थ क्लिनिक, गल्ली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क नम्बर 0995208116।
खुशीको खबर।
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर। सियुजी सेवाका विशेषताहरू:
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने,
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध,
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने,
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने,
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम, दूरसञ्चार कार्यालय, महेन्द्रनगर, कञ्चनपुर।
विश्व पशुपक्षी दिवस हरेक वर्ष अक्टोबर 4 तारिकमा मनाइन्छ।
विश्वभरि पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र पशु कल्याण सुनिश्चित गर्न देहायका सुविधा व्यवस्थापन गर्नु पर्दछ।
भोक प्यास र कुपोषण हुन नदिन,
डर त्रास र तनाव हुन नदिन,
भौतिक तथा शीत ताप जन्य असुविधाबाट सुरक्षित गर्न,
पीडा घाउचोट र रोग व्याधिबाट सुरक्षित राख्न,
सामान्य व्यवहार अभिव्यक्ति गरी बाँच्न पाउने सुविधा सुनिश्चित गर्न।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी विकास महाशाखा, प्रदेश नम्बर 7।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्ला तथा अन्य प्रदेशका लागि यहाँका यातायात समितिले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन्। नेपालीहरूका महान चाडपर्व दशैं र तिहारलाई लक्षित गर्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात समिति र मालिका यातायात प्रणालीले अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन्। दशैं र तिहार मनाउन घर जाने यात्रुलाई असहज नहोस् भन्नका लागि सुदूरपश्चिम प्रदेशका यातायात समितिले अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन्। अग्रिम टिकट बुकिङपछि यात्रुहरूले आफू घर जाने दिनको टिकट बुक गर्न पाउने सुदूरपश्चिम यातायात व्यवसाय संघ टिकट काउन्टरका इन्चार्ज उदय बहादुर चन्दले बताउनुभयो। सुदूरपश्चिम यातायात व्यवसाय संघले पनि काठमाडौँबाट धनगढ़ी आउने यात्रुको चापलाई ध्यान दिँदै दैनिक 2-5 थप बस पठाइरहेको छ। सुदूरपश्चिम यातायात व्यवसाय संघ जस्तै सुदूरपश्चिम प्रदेशमा रहेका अन्य यातायात समितिहरूले पनि अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन्। टिकट बुकिङ खुला गरेका शुरूका दिनमा भने खासै यात्रुहरूको घुइँचो लागेको छैन। अन्तिम समयमा मात्रै आएर टिकट काट्ने परिपाटीका कारण टिकट बुकिङ खुला गरे लगत्तै टिकट काट्न आउने संख्या कम रहेको छ। त्यसैले अन्तिम समयमा धेरै भीड़भाड़ हुने र टिकटको अभाव हुन सक्ने भएकाले समयमै टिकट सुरक्षित गर्न कर्णाली रिभर यातायात साइटका बुकिङ क्लर्क सन्तोष घरती मगरले आग्रह गर्नुभयो।
नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णय अनुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ। शान्ति सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर नम्बर 51 कार्यालय रूपमा गुल्म स्थापना गरिएको हो। सरकारले गत साउनमा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णय अनुसार जिल्ला स्तरीय कार्यालयको रूपमा सदरमुकाम स्थित गढ़ीमा गुल्म हेडक्वार्टरको नम्बर 51 कार्यालय स्थापना गरेको हो। गुल्मले बैतडीमा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरूसँग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले बताउनुभयो। गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा 160 जनशक्ति रहने भएको छ। अर्को व्यवस्था नहुँदासम्म सशस्त्र प्रहरी अहिले साबिकको डिभिजन सहकारी कार्यालय र साबिकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसिरहेको छ। कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदंगा नियन्त्रण, विपद व्यवस्थापन, लागू औषध लगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबूत बनाउने जस्ता काममा आफूहरू सक्रिय हुने जनाइएको छ।
निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा डुटीको दिपाइल विमानस्थलको कालोपत्री गर्ने काम अलपत्र परेको छ। समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरूद्ध भएको हो। कालोपत्रीको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढ़ाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताउनुभयो। ती विमानस्थलहरूमा रनवे, कालोपत्री लगायतका काम गर्न बाँकी रहेको छ। तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डुटीको दिपाइल विमानस्थलको निर्माणको काम पनि अल्प अपत्र अवस्थामा परेको छ। काम सञ्चालन नहुँदा महिनौदेखि निर्माणको काम ठप्प परेको विमानस्थल निर्माण हेरिरहेका इन्जिनियर बालकृष्ण रेग्मीले बताउनुभयो। काम शुरू गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको रेग्मीले बताउनुभयो। त्यसै गरी बैतडीको पाटन विमानस्थलको काम पनि लामो समयदेखि अल्पत्र परेको छ। अछामको साफे विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदा समेत दिपायल तथा पाटन विमानस्थलको काममा भने ढिलाइ हुँदा निर्माणको काम अल्पत्र परेको छ। पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन भने दिपायल विमानस्थलमा छ महिनाको म्याद थपिए पनि सो समयमा पनि काम नसकिएपछि म्याद थपको माग भएकोमा म्याद नथपिएको जनाइएको छ। टुटीको दिपायल विमानस्थलको काम शेर्पा ग्लाभा कम्पनीले लिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका त्यसै गरी कैलालीको लम्कीचुहा नगरपालिका चारमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको अर्को खबर रहेको छ। दुई मोटरसाइकल एक आपसमा ठोकिँदा से चार P7373 नम्बरका मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका दुईका भागीराम चौधरीलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नाचार K1247 नम्बरको ट्रकले किच्दा चौधरीको घटनास्थलमै ज्यान गएको हो। अर्का मोटरसाइकल लम्कीचुहा चारका विनोद विश्वकर्मा र साथमा सवार मनिषा विक दुर्घटनामा परि घाइते भएका छन्। उनीहरूको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ। चौधरीलाई किचेर फरार रहेको ट्रक चालकलाई बाट पक्राउ गरिएको ट्राफिक प्रहरीकारले लम्कीका प्रमुख नवराज शाहीले बताउनुभयो।
नेपाल भारत सीमा नदी महाकालीमा चारवटा काठे पुल निर्माण हुने भएका छन्। झोलुङ्गे पुल निर्माण नहुँदा सबै देशका स्थानीयको समस्या र मागलाई दुई देशका स्थानीयको समस्या र मागलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठे पुल बन्ने भएको हो। काठे पुल तर्ने क्रममा वर्षेनी महाकालीमा बगेर स्थानीयले अकालमै ज्यान गुमाउने गरे पनि विकल्प नहुँदा जोखिम मोलेर काठे पुलको सहयोगमा दैनिक नेपाल भारत आवाजात गर्नुपर्ने बाध्यता रहेको दार्चुलाको ब्यास गाउँपालिकाका स्थानीय राकेश बुढा थोकीले बताउनुभयो।
सुदूरपश्चिम प्रदेशमा माछा पालनमा कृषकको रुचि बढ्दै गएको छ। किसानको रुचि बढ्दै जाँदा मत्स्य पालन केन्द्र गेटामा माछाका भुरा बिक्री वितरण निकै बढेको छ। कैरालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका अनुसार गत आर्थिक वर्ष माछाका भुरा बिक्री वितरण गर्दा 39,05,000 राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको साउन भदौमा मात्रै 17,00,000 रूपियाँ बराबरका भुरा बिक्री भएका छन्। वरिष्ठ मत्स्य विकास अधिकृत दीपक भूषालका अनुसार अहिले झैं भुरा बिक्री वितरणको क्रम जारी रहने हो भने चालू आर्थिक वर्षमा 50,00,000 बढी राजस्व संकलन हुने देखिएको छ।
स्थानीय तहको निर्वाचनका बेला चुनावको मुख्य एजेण्डा बनेको पूर्वी अछामको कमल बजार नगरपालिकामा अवस्थित कमल बजार विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयलाई समस्या भएको छ। कमल बजारको बन्द विमानस्थललाई चाँडै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले निर्वाचित भएको एक वर्ष पूरा भइसक्दा पनि विमानस्थल सञ्चालनका लागि कुनै पहल थालेका छैनन्। 1958 सालमा तत्कालीन विद्रोही नेकपा माओवादीले आक्रमण गरेपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल पूर्ण रूपमा बन्द भएको थियो। त्यतिबेला माओवादी आक्रमणमा विमानस्थलको रिपिटर टावर ध्वस्त भएको थियो। 1951 सालदेखि विमानस्थलको काम उपभोक्ता मार्फत शुरू गरिएको थियो। उपभोक्ता मार्फत काम शुरू गर्दा 4,63,00,000 इस्टिमेट भएको विमानस्थलमा तत्कालीन समयमा 2,50,00,000 खर्च भइसकेको छ। विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्ने लागेका बेला सशस्त्र द्वन्द्व शुरू भएपछि काम रोकिएको थियो। अहिले कमल बजार विमानस्थल गौ चरणमा परिणत भएको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउट दुधरा चाँदनीले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल दुधरा चाँदनीका प्रमुख जंगबहादुर कुँवर नेतृत्वको टोलीले उक्त सामान आज बिहान 8 बजे भारतबाट नेपालभित्र लागेको गोप्य सूचनाका आधारमा महाकाली नगरपालिका साथ कञ्चभोजबाट बरामद गरेको बताउनुभयो। बरामद गरिएका सामानहरूमा जुत्ता, चप्पल 171 जोड तथा कपड़ाका 19 स्थानहरू रहेका छन्। करिब 79,000 बराबर मूल्य बराबर भएका उक्त बरामद गरेका सामान आज कञ्चनपुर भन्सार कार्यालय कड्ड चौकीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताउनुभयो। नेपालको भारतसँग खुला सीमाना भएका कारण सीमा क्षेत्रमा यसरी भन्सार छलेर सामान ल्याउँदा राज्यले दैनिक जसो राजस्व गुमाइरहेको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशको संसदले बहुमतबाट पारित गरेको थाई राजधानीका बारेमा गलत समाचार प्रकाशन गरेको भन्दै कैलालीको अन्तर्यमा राष्ट्रिय पत्रिकाहरू जलाएको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। कान्तिपुर, नागरिक, अन्नपूर्ण, काठमाडौँ पोस्ट लगायतका दैनिक पत्रिका जलाएको आरोपमा प्रहरीले अन्तर्यबाट 4 जनालाई पक्राउ गरेको हो। अन्तर्यका स्थानीय दुर्गा अधिकारी धर्म कुँवर, महावीर विक र धर्मानन्द नाथलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
राष्ट्रिय सुरक्षा र हित विपरीत बाह्य क्षेत्रबाट हुने गतिविधि नियन्त्रणका लागि राष्ट्रिय अनुसन्धान विभागले काउन्टर इन्टेलिजेन्स डिभिजनको स्थापना गर्ने भएको छ। बाह्य क्षेत्रबाट विभिन्न गतिविधि सञ्चालन भइरहे पनि प्रतिरक्षाका लागि नेपालमा शक्तिशाली संयन्त्र नभएको निष्कर्ष निकाल्दै विभागले काउन्टर इन्टेलिजेन्सको स्थापना गर्ने प्रस्ताव अगाडि बढ़ाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतमा रहेको विभागले केही दिनभित्रै स्थापना गर्ने गरी काउन्टर इन्टेलिजेन्स स्थापना गर्ने प्रस्ताव अगाडि सारेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारूढ़ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन्। पर्सा क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य रौनियार, पप्पू कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सड़क डिभिजन प्रमुख सहित 12 विरूद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन 2048 अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बन हुने प्रावधान रहेको छ।
बंगलादेशमा जारी एसीसी अण्डर 19 युथ एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको दोस्रो सेमी फाइनलमा श्रीलंकाले अफगानिस्तानलाई 31 रनले पराजित गरेपछि फाइनलमा पुग्ने दोस्रो टीमको टुंगो लागेको हो। यसअघि बिहिबार भएको पहिलो सेमी फाइनलमा भारतले बंगलादेशलाई 2 रनले पराजित गरेको थियो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सुदूरपश्चिम प्रदेशको थाई राजधानी र नामलाई राजपत्रमा प्रकाशन गरिने।
चाडपर्व नजिकैसँगै बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तुको बिक्री वितरण बढ्दै।
भैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्मी स्थापना।
नेपाल भारत सीमा नदी महाकालीमा 4 काठे पुल निर्माण हुने।
समाजवादी फोरमका सांसद हरिनारायण रौनियार निलम्बनमा।
बाह्य क्षेत्रबाट हुने गतिविधि नियन्त्रणका लागि काउन्टर इन्टेलिजेन्स डिभिजनको स्थापना गरिने।
एसीसी अण्डर 19 युथ एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
हस् त अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।